कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन।
नमस्कार, कार्यक्रम बहकिने मनको पर्खाइमा बस्नुभएका तपाईँ सबै साथीहरूप्रति आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत। म महावीर विश्वकर्मा, तपाईँ थाहा संसार नेटवर्क मार्फत यो कार्यक्रम सुनिरहनु भएको छ। बहकिने मनको महिनाको अन्तिम श्रृङ्खलामा हामी व्यक्तिसँग कुराकानी गर्ने गरी आउँछौँ। त्यस्तो व्यक्ति जसको भोगाई तपाईँले सुनिरहँदा तपाईँले केही सिक्नुहुन्छ या एउटा विचार निर्माण गर्नुहुन्छ, त्यस्तो व्यक्तिसँग आउने गर्छौँ र आज पनि यसै गरी उपस्थित भइसकेका छौँ। मलाई असाध्यै खुसी लागेको छ, धेरै पहिलादेखि बहकिने मनमै उहाँसँग कुराकानी गर्न चाहेको हो तर समय चाहिँ आज आएर जुरेको छ र तपाईँको त्यो धैर्यता धेरै बेर नराखिकन म भन्छु, साहित्यकार कृष्ण धरावासी आज हामीसँग हुनुहुन्छ। उहाँ कविता, कथा, उपन्यास, निबन्ध, समालोचना लेख्नुहुन्छ र उपन्यास विधाबाट चाहिँ तपाईँ धेरैले अझ बढी चिन्नु भएको होला भन्ने मलाई लाग्छ। शरणार्थी, यसै गरी आधा बाटो, राधा, राधा उपन्यासले त 2062 सालमा मदन पुरस्कार पनि पाए उहाँको, त्यसरी टुँडाल अनि आमा, आमा चाहिँ कथा सङ्ग्रह हो, नारीभित्र त्यस्तो के छ हजुर अर्को कृति, पाण्डुलिपि, झोला, गेस्टापो लगायत 2 दर्जन बढी कृतिका स्रष्टा साहित्यकार कृष्ण धरावासी आज हामीसँग हुनुहुन्छ। सरलाई स्वागत छ बहकिने मनमा।
नमस्कार।
तपाईँसँग सोध्नुपर्ने कुराहरू आज मसँग धेरै छन्, मैले टिपेर पनि ल्याएको छु। सरसँग मलाई सोध्न मन लागेको पहिलो कुरा चाहिँ, तपाईँ अमेरिका जानुभएपछि त्यहाँ सगरमाथा टेलिभिजन अमेरिकाको तपाईँको इन्टरभ्यू आएको थियो, त्यहाँ मैले हेरेको थिएँ, त्यहाँ पनि प्रस्तुतले तपाईँलाई धारावासी भनेर तपाईँको नाम त्यसरी उच्चारण गरिरहेको थियो। मैले अरू पनि धेरैजनाबाट सुनेको छु कि धरावासी न भनेर धारावासी भन्छन् होइन, मान्छेलाई सबैभन्दा प्रिय आफ्नो नाम हुन्छ भन्छन्। सरको नामकै सन्दर्भबाट कुरा सुरु गरौँ न, तपाईँले 2035 सालतिर राख्नु।
यो यस्तो, यो एसएलसी दिएपछि खाली जुन समय थियो नि, त्यो समयमा अब त्यो म चाहिँ त्यो खाली समयमा किताब पढ्ने हुँदा त्यो बिचमा चाहिँ राजकिशोर मण्डल भन्ने एकजना शिक्षक हुनुहुन्थ्यो हामीलाई पढाउने, उहाँको सङ्गतमा गयो। उहाँ चाहिँ अलि दर्शनको किताब पढ्नुहुँदो रहेछ, अनि उहाँले चाहिँ यो रजनीशका किताबहरू अनि त्यसपछि यो विवेकानन्दका किताबहरू यस्ता आध्यात्मिक दार्शनिक किताबहरूतिर रुचि बढाइदिनु भयो। अनि त्यो पढ्दा पढ्दा केटाकेटी खाली दिमाग, त्यो त एडिक्सन जस्तो भयो, त्यही किताब पढ्ने नि, पढेको पढै गर्ने, रातभरि पढ्ने, आँखा यत्रो यत्रो हुने, नसुत्ने त्यस्तो भयो क्या। पढ्दा पढ्दा त्यसले चाहिँ कस्तो दिमाग बनाइदियो भने, यो देश केही होइन, संसार पनि केही होइन, जाति धर्म यो सब कुरा केही होइन, यो पृथ्वीमा मान्छे जन्मेको हो, यस्ता सात सिमाना भने त मान्छेले रुचिअनुसार बनाए, कहिले घटाउँछन् कहिले बढाउँछन्, तर हामी जन्मेको त पृथ्वीमा हो। त्यसो भएपछि यो थर, गोत्र, नाम, राष्ट्रियता, भाषा यो सब केही होइन भन्ने भावना आएर त्यो दर्शनले प्रभावित भएर त्यति बेला मैले धरा भनेको पृथ्वी, बासी भनेको बस्ने भनेर त्यो दुईवटा शब्दलाई मिलाएर मैले धरावासी, कृष्ण धरावासी भनेर राखेँ। हुन चाहिँ मेरो पुरा नाम चाहिँ कृष्ण प्रसाद भट्टराई, नागरिकतामा प्रमाणपत्रहरूमा होइन औपचारिक नाम त्यो भए पनि अब त्यो नाम चाहिँ खालि त्यो फाइलहरूमा मात्रै हुन्छ र धरावासी चाहिँ त्यसरी राखेको थिएँ।
अब यति भनिसकेपछि चाहिँ धेरैले तपाईँको नामको विषयमा पनि प्रश्न भयो। मैले धेरैले भनेको त्यो गलत उच्चारण सुने कि धारावासी, धारावासी भनेर त्यसैले। सर, अमेरिका गइसक्नु भएपछि तपाईँले आँसुका अक्षर बोकेर आइरहेछु भन्ने शीर्षकमा एउटा लेख लेख्नु भएको थियो, त्यो नेपालको राष्ट्रिय दैनिकमा प्रकाशित भयो। त्यहाँ तपाईँले लेख्नु भएको एउटा अनुच्छेद म पढ्छु है। 7 वर्षको उमेरदेखि बसाई हिँड्न थालेको, म 52 वर्षपछि पनि बसाई नै हिँडिरहेको थिएँ। बिरालोले बच्चा सारे झैँ म अझै पनि बच्चै ओसार्ने काममा खटिएको थिएँ। सायद कैयौँ कुरा यस्ता हुन्छन् जसलाई मनले मान्दैन तर गर्नुपर्छ। देख्नेहरूका लागि सामान्य एक झलक, एक सुझाव वा एक प्रतिक्रिया हुन्छ, तर भोग्नेका लागि पहिले पछि तनाव र असहजता मडारिरहन्छ भनेर लेख्नु भएको थियो। कस्तो छ अमेरिका बसाइ सर?
अमेरिका बसाइ त अब के हुन्छ भने अब मान्छेहरू व्यस्त छन्, किनभने त्यहाँ व्यस्त नभए त मान्छेको जीविकै चल्दैन, हो कि? अब हाम्रो देशमा त मान्छेको केही नभए पनि नि सुकुम्बासी भने पनि त्यसलाई सरकारले कहीँ न कहीँ झुप्रो हालेर बस्न दिएको छ, त्यसको भाडा तिर्नु पर्दैन।
हजुर,
होइन त? मैले अमेरिका पुगेपछि मैले बुझेको एउटा कुरा के भने मान्छेको सबभन्दा ठुलो समस्या नेपालमा हुँदा खानेकुरा हो जन्ने भन्ने लाग्थ्यो, तर सबभन्दा ठुलो समस्या चाहिँ बास रहेछ। खानेकुरा त जे खाएर पनि टार्ने रहेछ, छाक त नि मान्छेले एक छाक नखाएर पनि टार्ने भयो नि, तर एक रात नसुतेर त हुँदैन। सबैभन्दा धेरै खर्च बासमा हुँदो रहेछ, त्यहाँ त्यो बासको खर्च जुटाउनै मान्छे साह्रै व्यस्त हुन्छन्। अब मेरो आफ्नो कुरामा त के भने म चाहिँ त्यहाँ केही पनि काम गर्दिनँ, भन्नाले पैसा कमाउने काम गर्दिनँ, जागिर अथवा जे भनौँ न, त्यहाँ जे अरूले गर्छन् त्यो म केही गर्दिनँ। एक किसिमले म अब परिवारको लागि बोझ हुँ, मलाई उनीहरूले पाल्नु पर्यो, होइन त? अब परिवारका अब छोरी छ, छोरी र श्रीमती दुईजना काम गर्नुहुन्छ, अर्को छोरो छ उता प्लस टूमा पढिरहेछ, होइन? 18 वर्षभन्दा साना बच्चाले त्यति धेर काम पनि गर्न पाउँदैनन् त्यहाँ, र उहाँहरूले यसो काम गरेकोमा त्यही छेउमा बसेर खाने हो। मेरो बसाइ चाहिँ त्यो छ र तनावरहित बसाइ छ मेरो चाहिँ, किनभने केही काम नगरेपछि त कामको तनाव त भएन नि मलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ।
अमेरिका चाहिँ सर जानुभएको चाहिँ म्याडमलाई डिपी परेर हो?
हजुर, मेरो त अब मेरो त अब अलिक म सार्वजनिकै मान्छे, धेरै कुरा मैले पूर्व कृतिहरूमा लेखिसकेको छु। मेरो दोस्रो विवाह हो, दोस्रो विवाहभन्दा हुनुभन्दा पहिला नै मन्जुजीले चाहिँ डिपी परेको रहेछ, अगाडि वर्ष होला होइन, बिहे गरिसकेपछि उहाँलाई डिपी परेछ। परेपछि अब उहाँ र उहाँको छोरा र उहाँको आमा छोराको भरेको थियो रहेछ, पछि बिहा गरेपछि फेरि मैले पनि त सँगै जानुपर्ने भयो प्राविधिक कुराले, त्यसपछि फेरि मेरो नाम पनि त्यहाँ प्रवेश गराउँदा मिल्दो रहेछ र अनि म उहाँसँग गएको हुँ, होइन? गएको अब जान पनि हामी कम्प्लिट सेटलमेन्टको लागि गएको होइन, त्यो के भने केटाकेटीलाई हुन्छ नि त, जस्तो अब त्यति बेला त्यो छोरो अपूर्व 13 वर्षको थियो, अब ऊ त्यहाँको एजुकेसन पढेर त्यहाँ सेटलमेन्ट भयो भने उसलाई त राम्रो हुने, जेसुकै भए पनि त्यहाँको शिक्षा त्यहाँको वातावरणले बच्चाहरूलाई त राम्रो हुन्छ नि त, हगि? त्यसको लागि गइयो, त्यो अनुसार भइ पनि रहेछ। अब त उसले अब प्लस टू सक्छ, कलेज पढ्छ, पछि अब छोरी पनि U21 प्रोसेस चलाएको, छोरीले पनि ग्रिन कार्ड पाएर छोरी पनि गइन्, बिहा गरिदिया छ, ज्वाइँ पनि जानुहुन्छ, अब उनीहरू सेटल हुन्छन्, हामी दुईजना त फर्किने हो। तैपनि अब एउटा प्राविधिक कारणले गएको 4 वर्ष जति त भइसक्यो।
अब कति रहनुहुन्छ सर उता?
अब बढीमा 3 वर्ष रहनुपर्छ, किनभने अब त्यो छोराले चाहिँ ग्रेजुएसन त गराउनु पऱ्यो नि, 2-3 वर्ष त्यसलाई लागिहाल्छ, होइन? अनि त्यसपछि उनीहरू काम गर्न सक्ने हुन्छ, आफ्नो पेट पालिहाल्छन्। हामीलाई त्यहाँ बसेर अब मरिमरी काम गर्ने के काम छ र?
तपाईँलाई चिन्नेहरूले तपाईँ अमेरिका गइरहेको अलि ननीको मानेको जस्तो पनि त सोच्या होला नि, कति महसुस गर्नुभएको छ?
यो नर्मल कुरा हो, किनभने म त अब सार्वजनिक भएँ नि त, अब म सार्वजनिक मेरै कारणले भएको हुँ, यो जम्मै कुरा मैले नलेखेको भए, यो क्षेत्रमा म नपसेको भए, हजारौँ मान्छे गइरहेछन् तिनीहरूको त कुरा छैन नि। अब म यहाँ यो सार्वजनिक भएँ, यो यहाँ बसेर मैले चाहिँ 25 वर्ष एउटा संस्थानमा जागिर खाएँ, 40 वर्षदेखि नेपाली भाषा साहित्यमा किताबहरू लेखिरहेछु, 28 किताब मेरो अहिले बजारमा छ, अनि अब पाठकहरूले मलाई मेरा कृति मन पनि पराएका छन्। मन पराएको मान्छे त नजिकमै बसोस् जस्तो लाग्छ नि, छेउमै बसोस् जस्तो लाग्छ नि, उहाँहरूले मलाई माया गरेर किन गएको भनेको हो। तर व्यक्तिगत परिस्थिति मान्छे चाहिँ सार्वजनिक हुँदाहुँदै पनि उसका व्यक्तिगत कुराहरू पनि हुन्छन् क्या, होइन? त्यो व्यक्तिगत कुरालाई चाहिँ हामीले त्यति ध्यान दिँदैनौँ। अब मेरा शुभचिन्तकहरू आफन्तहरूले मसँग रिसाउनु भयो भने पनि, खुसाउनु भयो भने पनि, व्यङ्ग गर्नु भयो भने पनि, उहाँहरू मेरै मान्छे हो नि त, मेरै निम्ति भनेको, रिसाए पनि घुर्क्याएको भए पनि,
सरको लेखनीको कुराहरूमा म केही बेर अब केन्द्रित हुन्छु। 2033 सालमा तपाईँको कविता प्रकाशित भएपछि, सूर्योदय साप्ताहिकमा प्रकाशित भएपछि तपाईँको लेखनी यात्रा त्यहाँबाट सुरु भयो। त्यसपछि अहिले तपाईँको 28 कृति बजारमा आइरहँदाखेरि यो लामो समयलाई हेर्दाखेरि नि सर, मैले के लेखेछु भनेर कहिलेकाहीँ सोच्नुहुन्छ तपाईँ?
सोच्छु भने सोच्न त होइन, अब कस्तो भएको छ भने म यसो सोच्छु। त्यो बर्खामा एकदम आएको भेलबाडी जस्तो नि, भेलबाडीमा त जे पाते बगेर आउँछ। अब 28 किताब भए, अझै मेरो खुरुखुरु छाप्ने भाइ मसँग अझै 10 किताबहरू पेन्डिङमै छन् कम्प्युटरमा, होइन? भनेपछि अब त्यो निरन्तर लेखिरहँदाखेरि सबैको क्वालिटी एउटै पनि हुँदो रहेनछ। कुनै कुनै किताब आफैलाई पनि यो नछा भए पनि हुन्थ्यो जस्तो पनि लागे हुन्छ।
लेख्न चाहिँ के का लागि लेख्नुहुन्छ तपाईँ? यो अलिक फजुल प्रश्न जस्तो पनि हो।
होइन, यो एकदम ठिक प्रश्न हो। अब पहिला त धेरै बनी बनाइएका ताली पाउने खालका उत्तरहरू पनि गरिन्थ्यो। यस्ता अन्तर्वार्ता धेरै दिएको हुनाले के भने होला। अचेल मलाई के लाग्छ भने, अहिले चाहिँ म मेरो लेखनका पछाडि कुनै त्यस्तो रेडिमेड योजनाहरू छैन। अब चाहिँ लेख्नु मेरो चाहिँ एउटा एडिक्सन जस्तो भयो। नलेखेरै म रहन नसक्ने भए,
नसा जस्तो भयो तपाईँ?
अब मेरो लेख्नु नसा हो। यदि मैले लेखिनँ भने मलाई भोक लाग्दैन, निद्रा लाग्दैन, अनि डिप्रेसन जस्तो हुनसक्छ क्या।
तपाईँले 2062 सालमा राधा उपन्यासले मदन पुरस्कार पाउने भइसकेपछि तपाईँलाई सोधिएको थियो अरे त्यो पैसाले के गर्ने भनेर। मैले तपाईँले कतै लेखेको पढेको, तपाईँले त्यसले म घर बनाउँछु या के घरैसी काममा खर्च गर्छु भन्नुभएपछि केहीले चाहिँ किन त्यस्तो जवाफ दिएको होला भनेर नि भने, तर मैले त लागेको कुरा भनेको थिएँ भनेर तपाईँले त्यतिखेर लेखेको कुरा पनि मैले पढेको भएर अहिले तपाईँले भन्नुभयो नि पहिला चाहिँ बनी बनाउ जवाफ पनि दिन्थ्यो के का लागि लेख्ने भन्ने सन्दर्भमा, र अहिले त यही हो भनेर। त्यही भएर नि तपाईँसँग चाहिँ म त्यो भित्रबाट जवाब आउँछ भन्ने अपेक्षाले नै मैले तपाईँलाई सोधेको। अब अझै 10 कृतिहरू तपाईँको कम्प्युटरमै छन्, त्यो आउन तयारीमा। तपाईँलाई अझै मैले लेख्न बाँकी चाहिँ यो छ भन्ने जस्तो केही लागेछ जुन मैले लेख्न सक्छु लेखिसकेको छैन भन्ने?
होइन, त्यो त लेख्ने विषय त अत्यधिक छ क्या, किनभने अब एउटै लेखकले अथवा एउटै जीवनमा यत्रो सारा अनिश्चित भविष्य, अकल्पनीय भविष्य, भविष्यको त सीमा छैन नि, होइन? बिताएको समयको सीमा छ, फलानु मितिदेखि आजसम्म भन्न पाइन्छ, तर भविष्यलाई त आजदेखि कहाँसम्म भन्ने त्यो छैन नि त। त्यसो भए हामीले लेख्ने चाहिँ आगत हो क्या, भविष्य लेख्ने हो हामीले। भूतको स्मृति गर्दै वर्तमानमा बसेर भविष्य लेख्ने हो क्या हामीले। तिनै काल सँगसँगै हुन्छ एउटा लेखकसँग। भविष्य त को त इन्फिनिटिभ छ नि त, त्यसैले लेखिसकेँ अथवा यो भन्न सकिँदैन भन्ने मलाई लाग्छ।
हामी आज कार्यक्रम बहकिने मनमा साहित्यकार कृष्ण धरावासीसँग कुराकानी गरिरहेका छौँ। उहाँसँग अहिले लेखनी अनि उहाँको पछिल्लो अवस्था, उहाँको अमेरिका बसाइको कुराकानी गऱ्यौँ। र अब अर्को महत्त्वपूर्ण विषयमा हामी प्रवेश गर्दैछौँ, जीवनप्रतिको दृष्टिकोण भोगाएको विषयमा। धरावासी सर, 5 थरमा जन्मेदेखि अहिले अमेरिकाको भर्जिनियामा बसिरहँदाखेरि यो लामो यात्रा तपाईँको जीवनकै पनि लगभग 55 वर्षको हारिमा हुनुहुन्छ,
50 वर्ष भनौँ, 7 वर्षको हुँदादेखि बस हिँड्न थालेको, होइन त? अब म अहिले 55+ छु भनेपछि 50 वर्ष जतिको भनौँ न,
हिँड्न थालेको है त्यति भयो। जीवन के रहेछ सर?
यात्रा नै हो यो त, यो फिजिकल्ली पनि भौतिक पनि यात्रा नै हो, हिँडि नै रहनु पर्ने, र मानसिक पनि यात्रा नै रहेछ जीवन। अब यो यात्रामा चाहिँ के हुने हुँदो रहेछ भने नि, के भेटिन्छ भेटिन्छ, कहाँ कहाँ पुगिन्छ पुगिन्छ, अनि त्यो आफूसँग सम्बन्धित असम्बन्धित जे आइपर्छ नि, रोजेर छानेर केही पनि गर्न पाइँदैन जीवनमा। जे आउँछ त्योसँग ठोकिँदै जानु पर्दो रहेछ। हेर्नु, आजभन्दा 58 साल 16 वर्ष भयो, 16 वर्ष अगाडि मैले आधा बाटो भन्ने किताब लेखेँ कि, त्यो किताबमा मैले आफ्नो अटोबायोग्राफी हो त्यो उपन्यास भने तापनि मेरो उमेरको 42 वर्षसम्मको कथा त्यहाँ छ। त्यो किताब त्यति बेला नलेखे भए अहिले म लेख्ने रहेन छु, एक होइन ठुलो काम गरेँ।
किन मैले लेखेँ सर?
किनभने त्यति बेरसम्म चाहिँ मेरो स्मृति एकदम राम्रो थियो, त्यो किताबमा लेखेको डाटाहरू प्राय सबै मेरो स्मृतिको हो, अहिले त धेरै बिर्सिसकेँ क्या मैले। त्यही किताब पढ्दा पनि म पढ्दा मात्रै सम्झिने नत्र आउँदैन, होइन? त्यो ढिलो गरेको भए मैले नसम्झिने रहेछु ती कुराहरू नि, तर त्यो अहिले मलाई त त्यो लेखेर मलाई के फाइदा, दुईवटा फाइदा भयो। एउटा, मैले आफैले पनि म त्यति बेला 7 वर्षको उमेरमा अब मेरो हजुरबाउ राम्रै आर्थिक अवस्थाको हुनुहुन्थ्यो अरे तर 7 वर्षको अवस्थामा म मेरो आमा आमा बाउसँग झापाको शनिसरको एउटा घरको पेटीमा 1 वर्षसम्म सुतेको छु सडक छाप हाम्रो परिवारै सडक छाप भएको छ क्या त्यहाँ चौकामा 3 वटा चम्चामा भात पकायो खायो अनि त्यो अर्काको सटरदेखि बाहिरको बरन्डामा चिसो सिमन्टीमा सुत्यो अनि त्यो सुत्दाखेरि त तपाईँको अब सिमन्टीको चिसो आउने पुस महिनामा बोरा जस्तो पातलो ओढेको हुन्छ ओछ्याएको हुन्छ ओढ्ने पनि पातलो धुसा जाडो हुन्छ अनि बिहानतिर त तपाईँको चिसो हुँदा अनि यतातिर तातो भइराख्ने अनि यसो हेरौँ त्यो कुकुर पनि टाँसेर सुत्दो रहेछ त्यसलाई पनि तातो चाहिन्थ्यो होला नि त चटपटाउँदा भाग्छ भनेर छोडिराख्ने क्या हामी केटाकेटी त्यो तातोको लोभले त्यसरी म चाहिँ त्यसरी हुर्केको हुँ कि म त्यो मान्छे आज भर्जिनियामा तातो चिसो मिलेको घरभित्र भौतिक सुखमा पनि छु त्यहाँदेखि यहाँसम्मका यात्रामा सब कुरालाई मैले सम्झिन्छु र त्यो लेखेर मैले अर्को राम्रो के काम गरेँ भने यदि मैले त्यो कुरा बिर्सेको भए र भर्जिनिया मात्रै सम्झेको भए म नै बाँकी रहने थिइनँ एक अहिले मेरा सबै छोराछोरीहरू मास्टर्स गरे पढे जागिर खान्छन् कोही अब कोही जागिर खाने क्रममा छन् होइन उनीहरूले त भोको नाङ्गो जाडो नै थाहा पाएको छैनन् नि त हुर्किँदै तर उनीहरूलाई पनि तिमीहरू कहाँबाट आएको सम्झिरहनको निम्ति त्यो किताब आवश्यक छ उनीहरूले भन्लान् हामी त राम्रो खानदानीको मान्छे ठुलो परिवारको तर भोलि अर्को उनको सहपाठीले भन्छ ए होइनस् तेरो बाबाको किताब पढ त भनिदिन्छ नि त्यसैले हामीले जीवनमा आफू हिँडेको बाटो बिर्स्यौँ भने सबै समाजै बिर्सिन्छौँ त्यो यात्रा आफ्नो मात्र हुँदैन देशको समा त्यो समयको यात्रामा देश समाज परिस्थिति सब सँगसँगै यात्रा गरेको हुन्छ क्या
मैले तपाईँको पाण्डुलिपि पढिरहँदाखेरि जब त्यो पाण्डुलिपि अन्त अन्ततिर पुग्न थाल्यो त्यसपछि मलाई नपढेर यतिकै छोडिदिउँ कि जस्तो भयो निकै गाह्रो भयो त्यो पढ्नलाई किनकि तपाईँको जीवनमा आइपरेको घटनाबारे जानकारी थियो र अब के हुन्छ यो कथामा भन्ने पनि थाहा थियो त्यसपछि मैले मलाई नपढौँ नै भन्ने लाग्यो धेरै प्रयास गरेँ फेरि पढ्न मन लाग्ने तर अब हरेक पाना पल्टाउन मलाई एकदम गाह्रो भएको कुनै पुस्तक हो भने त्यो पाण्डुलिपि हो मैले योसँग जोडेर तपाईँलाई सोध्न खोजेको चाहिँ के भने सायद तपाईँले जीवनमै अलिक बढी झेल्नु भएको प्रश्न जुन सायद तपाईँको खिल जस्तो बिजेर बसेको पनि हुनसक्छ 2068 तपाईँकी श्रीमती सीता पोखरेलको मृत्यु भयो तपाईँले 69 सालमा मन्जु बिमलीसँग विवाह गर्नुभयो धेरैले आलोचना गरे कृष्ण धरावासीले हतार किन गर्यो भनेर त्यही प्रश्न हो भयो अहिले तपाईँको अगाडि मैले राखेँ
यो प्रश्न अब यो सधैँको लागि प्रश्न हो क्या यो नि आइरहन्छ अहिले पनि आइरहन्छ अहिले पनि कसै कसैले मलाई मसँग अलिक कहीँ कुनै विषयमा चित्त दुःख रिस उठ्यो भने फेसबुकमा तलतिर त्यही कुरो उठाएर गाली गरिरहेको हुन्छन् क्या होइन मैले त्यति बेला जति फेसबुकमा कमेन्टहरू आए मैले 50 पेज जति चाहिँ डाउनलोड गरेर राखेको छु त्यो कमेन्टहरू त्यो बिएपछिको कमेन्ट म फेरि कुनै दिन कुनै किताब लेख्नु पऱ्यो भने तीमध्ये केही कुराहरू रिफ्रेन्सको लागि काम लाग्ला भनेर राखेको हुँ र म घरिघरि ती पढि पनि रहन्छु किनभने मलाई के लाग्छ भने यदि म गल्ती छु भने वा ठिक छु भने पनि मैले मेरो विगतलाई चाहिँ बिर्सिन मिल्दैन त्यो मैले सम्झिनको लागि राखिराख्नुपर्छ तर मेरो उत्तर चाहिँ त्यति बेला अहिले पनि के हो भन्दाखेरि हतार गर्यो भन्ने एउटा क्वेसनको चाहिँ के उत्तर भने हतार र नहतार भनेको के हो र जो मसँग त्यति बेला मलाई गाली गर्नु उहाँहरूसँग मलाई केही नराम्रो छैन यस्तो श्रीमती वा श्रीमान सबैका धेरैका मरिरहेका हुन्छन् धेरैले पुनर्विवाह गरिरहेका हुन्छन् अरूको बारेमा यत्रो प्रतिक्रिया हुँदैन नि त किन हाम्रो बारेमा त्यति बेला एउटा अर्को हरिवंशजीको पनि केस जोडेको थियो होइन किन हाम्रो बारेमा भयो भन्दा हामी यो समाजको सम्पत्ति भइसकेका थियौँ हामी लोकप्रिय भएका थियौँ हामी रुँदा सबै समाज रोको थियो हाम्रो श्रीमतीहरू बितेको बेलामा हाम्रो श्रीमती बितेको खबरले सबै हाम्रा शुभचिन्तक रोएका थिए दुखी थिए र उनीहरूले रोइसक्नै पाएका रहेनछन् हामीले बेगर्दा मैले अहिले विश्लेषण गरेर हेर्दा उनीहरूले रोइसक्न पाएर अनि फुल्लिएर त्यसपछि फेरि एक दिन धरावासीलाई भेटेर अब एक्लै के बसिराख्नुहुन्छ एउटा नयाँ जीवन सुरु गर्नुहोस् भनेर उहाँहरूले भन्नै नपाई हामीले बिहा गरेछौँ मैले अहिले विश्लेषण गरेँ त्यति चिज हो तर हामीलाई त ढिलो भएकै थिएन, ए के भन्छ हतारै भएको होइन, किनभने जस्तो मैले बिहा गर्दाखेरि 14 या 15 महिना भएको थियो होला, तर त्यो 15 महिना चाहिँ अब फेरि महिलावादी दिदीबहिनीहरूले यसलाई अर्कै व्याख्या गर्नुहुन्छ होइन, त्यसको लागि फेरि यो उत्तर उहाँहरूलाई चाहिँ होइन, तपाईँलाई हो यो उत्तर, त्यो चाहिँ के भन्दाखेरि त्यो 15 महिनामा चाहिँ जुन डिप्रेसनको जस्तो अवस्थामा म पुगेँ व्यक्तिगत रूपमा, त्यसलाई मैले ढिलो गरेँ भने त्यो बढ्ने स्थिति थियो, म त एकदम सार्वजनिक मान्छे थिएँ हेर्नुहोस्, तर त्यो घटनापछि समाजबाटै काटिएँ क्या म त, कसरी काटिएँ भन्दा आफूले फोन नगर्यो भने अरूले पनि गर्दो रहेनछ, त्यो फोन गर्नेलाई पनि ए के गरिरहनु हो त्यो बिचरा टेन्सनमा छ भन्ने लाग्थ्यो होला, फोनमा पनि के सोध्नु भएर नगरेको होला नि त, आफूले फोन गर्ने गरेन भने त्यसले नगर्दो रहेछ, आफूलाई पनि कसलाई फोन गर्नु, फोन गरेर के भन्नु, अनि त्यसलाई पनि फोन नगरौ, कोही भेट्न पनि आउँदैन, भेट्न गएर के गर्नु हो, टेन्सनमा बसेको छ, एक्लै छ होइन, गयो अनि अब के भन्नु त्यसलाई है, अब चिया पनि आफै पकाउन थाल्छ, खाजा पनि आफै बनाउन थाल्छ, बुढाले आफै काम गर्न थाल्छन्, अब के दुःख दिनु भन्ने लाग्दो रहेछ, आउँदैनन्, अब छोराछोरी पनि स्कुल कलेज काममा जान्छन्, राति फर्किन्छन्, अब दिनभरि तपाईँको नबोलेरै 10 घन्टा जति बित्दो रहेछ हेर्नुहोस्, मान्छे जब बोल्दैन नि, यदि ऊ चाहिँ ध्यानी तापसी होइन, ऊ चाहिँ ध्यानमा जाँदैन भने, एकटिक दिमाग छ र बोलेन भने त त्यो बाहिर निक्लिने कुरा दिमागमा घुम्दा घुम्दै त्यो नै एउटा चाहिँ निन्द्रा नलाग्ने भोक नलाग्ने डिप्रेसनको बाटो त त्यही नै रहेछ हेर्नुहोस्। अब छिमेकीतिर जाउँ, अब छिमेकमा पनि साथीभाइहरू छैनन्, अब फेरि अर्को समस्या रहेछ हेर्नु, त्यहाँ छोरी बुहारी भएको मात्रै हुन्छन् त्यो घरहरू हो, अब अस्ति हुँदी जागिर खान्थेँ मलाई फुर्सदै हुँदैन थियो, जागिर छोड्ने बित्तिकै श्रीमती बिमारी हुनुभयो बितिहाल्नुभयो, छरछिमेकीमा पहिला जानै भ्याइदिन्थ्यो, फुर्सद छ अब जाउँ भनेर भने अस्ति आउँदैन थियो, अब चाहिँ किन आउँछ त, होइन स्वास्नी पनि छैन, यो त आइरहन थालो, अर्को त्यो ठुलो प्रब्लम त मलाई थाहै थिएन त्योभन्दा अगाडि त, अब छरछिमेकमा पनि जान गाह्रो हुँदो रहेछ, घरमा पनि एक्लै हुने रहेछ, एकदम हितैसै सम्झेका साथीभाइले पनि खोज्ने त नै गर्दो रहेछन्, लेख्न पनि मन लाग्दैन, भनेपछि त यत्रो चाहिँ हजारौँ मान्छेहरूको बिचमा म्यासेजहरूको बिचमा बसेको कम्प्युटर चलाउनु पनि मन लाग्दैन, यस्तो भएपछि त एकदम चाहिँ डिप्रेसन जस्तो हुन थाल्यो क्या, एक दिन चाहिँ साँच्चै नै मलाई कस्तो भयो भने त्यसरी सुतिराखेको थिएँ, ढल्केर दिउँसै थियो, त्यो पङ्खा झुन्ड्याउने यस्तो हुक हुन्छ नि छाना यस्तो छतमा,
हजुर
पङ्खा नभइकन हुक माथि काठमाडौँमा पङ्खा राख्दैन हुक चाहिँ हुन्छ नि, त्यो हुक थियो छ अहिले पनि कोठामा, त्यो हेरेँ हेर्दै गर्दा गर्दै मेरो त्यति बेला मेरो दिमागमा चाहिँ मरेको मान्छेहरू मात्रै आउन थाल्यो कि, बुवा आमा श्रीमती साथीहरू जो जो मरे, हिरा आकाश डिकमान बिराई यस्तै भरत भुर्तेल आउन थाले, भरत भुर्तेल झुन्डेको हो कसरी झुन्ड्यो होला होइन, डोरी ल्यायो होला यहाँ टेक्यो होला यहाँ बाँध्यो होला खुट्टा छोडिदियो होला चटपटायो होला, गर्दा गर्दा त्यो त इजी जस्तो लाग्यो मलाई त, त्यति बेला दिमागमा यो कोही साथीभाइ छोराछोरी कोही के केही आउँदो रहेनछ हेर्नु, त्यति मात्र खालि, अनि त्यति बेलै छोराले ढोका खोलेछ आवाज आएपछि म बिउजे जस्तो भएँ क्या, अनि मलाई डर लाग्यो है, मलाई त डिप्रेसन हुन लाग्यो, अब एक्लै त बस्न मिल्दैन, त्यसपछि म निक्लेर कता कता घुमेँ आएँ, त्यसपछि भोलिपल्टदेखि म प्रोग्रामहरूमा जहाँ जहाँ बोलाउँथेँ त्यहाँ त्यहाँ जान थालेँ होइन, अब बिहेको निर्णयको ठाउँमा चाहिँ आएको है, किन निर्णय गरेँ भनेर, अनि एउटा प्रोग्राम चाहिँ एकाडेमीमा बोलाइरहन्थेँ कहिले आउँदिन थिएँ, किन नआएको भन्दा अब आयो बिर्सिन आयो एउटा साथीले भेट्छ ढिलो भए पनि सम्वेदना भनेर हात तेर्साउँछ, म त बिर्सिन आएको त्यसले सम्झाइदिन्छ अनि फेरि मन चिसो भइहाल्छ क्या, फेरि त्यही सिनमा पुगिन्छ नि त, शोकको सिनमा पुगिन्छ नि, अनि समाजदेखि भाग्न मन लाग्ने मान्छेको अगाडि जान मन नलाग्ने, त्यस्तो भइराखेको बेलामा त्यहाँ गयो, अनि के भयो भन्दा प्रोग्राम सक्यो अनि त्यो एउटा प्याकेटमा यसो खानेकुरा दिन्छ नि खाजा होइन, पर कुनामा गएर एक्लै खाइरहेको थिएँ, मासबाट मलाई वाक्क भएर भिडबाट वाक्क लागेर त्यहाँ एकजना साहित्यिक बहिनी ती अब सधैँ पहिल्यैदेखि नि अब घरमा पनि आइरहने खाइरहने सीताजी हुँदा पनि आउने कति एकदम फ्यामिलीहरू आफ्नै बहिनी जस्तै लेखक साहित्यकार बहिनी उनी चाहिँ आइन् आफ्नो प्याकेट लिँदै मसँग आइन् अनि दाई स्वास्थ्य कस्तो छ, भाइ बहिनीलाई कस्तो छ, यस्तो सोध्दै थिएन होइन। म पनि एउटा एउटा त्यो खाँदै थिएँ, मोबाइलमा ट्याङ ट्याङ गरेर म म्यासेज भज होइन, यसो खोले हेरेको त दाई मस्ती छ मोज गर्नुहोस् भन्ने म्यासेज त नचिनेको टेलिफोन नम्बर छ क्या, नाम छैन, सेट नगरेको नामबाट आयो कि, त्यो
सेभ नगरेको नम्बरबाट
आयो, कसको नम्बर हो त्यो हेरिसक्दा मलाई चाहिँ कस्तो भने, मलाई चाहिँ एकदम सक भए जस्तो भयो र यो म्यासेज चाहिँ मैले सँगसँगै त्यो बहिनीले पनि हेरिसकेन जस्तो लाग्यो कि मलाई, आँतेर मैले डिलिट गरेँ। डिलिट गरेपछि म एकदम सिधे जस्तो भएँ, म ढल्छु ढल्छु यस्तो कस्तो भयो कि मलाई। त्यसपछि मैले नानी म जान्छु है भनेर त्यत्तिकै उनलाई छोडिदिएर म चाहिँ त्यो प्याकेट त्यहीँ छेउमा राखेर अर्को ढोकाबाट सिँढीबाट झरेर म नेपाल यातायात छोडेर घर गएँ। अनि बाटोभरि मैले सोचेँ म कृष्णधारावासी 50 वर्षपछि विदुर भएको छु, 3 छोराछोरी छन् सबै हुर्केका, कपाल फुलेका छन्, रिटायरमेन्ट भएको छु जागिरबाट, सालाले चिनेका छन् मलाई, तर प्रज्ञा प्रतिष्ठानमा भेला भएका प्राज्ञहरूकै बिचबाट कुनै कनिष्ठ होला जसले मलाई दाई भन्छ, एउटाले उपर कुनामा एउटी महिलासँग कुरा गरेको देख्ने बित्तिकै खपिसक्नु नभएर उसले दाई मस्ती छ मोज गर्नुहोस् भनेर म्यासेज लेख, अरूले म्यासेज लेखेनन् होला नि त, त्यसो भए त म त अब एउटा साँढे गोरु भएछु नि त, कृष्ण धरावासी होइन रहेछु, श्रीमती मरेपछि विदुर लोग्ने मान्छे साँढे गोरु हुने रहेछ नि त, त्यसो भए समाजको नजरमा, आज त म्यासेज मात्रै लेख्छ, भोलि पत्रिकामा लेख्ला, फेसबुकमा लेख्ला, कोहीसँग बसेर च्याखाको फोटो खिचेर हालिदिएला, कसैको मोटरसाइकलमा बस्नु पर्ला कुनै दिदी बहिनीको त्यसलाई हालिदिएर सबैको समाचार बनाउला, त्यसो भए मेरो यात्रा के अब एउटा साँढे गोरु हो, आइमी जतादेखि त्यतै कुद्ने भए त म। बाटोभरि मैले त्यो सोच्दै गएँ, रातभरि मलाई निन्द लागेन। भोलि बिहान उठेर मैले छोरीसँग भने, छोरी यस्तो भयो। त्यसपछि छोरीले भा तपाईँ बिहा गर्नुहोस्, अहिले त्यो छोरी अमेरिकामा छ, बिहा भइसक्यो उसको पनि। मैले मेरो 19 वर्षको छोरीलाई, छोरीले मलाई बिहा गर भन्छ, छोराहरूले भन्छ होइन, मलाई के खाँछ त्यो, यौनको लागि मैले बिहा गरेँ होइन, बिहासँग यौन जोडिन्छ स्वाभाविक हो, तर हाम्रो समाज हो, कृष्ण धरावासी बाँचेको समाज हो यो, अरू मान्छे जो कृष्ण धरावासी नै होइनन् तिनको अवस्था के होला, र एउटा विधवा महिलाको अवस्था के होला, म पुरुष हुँ, मैले चाहने बित्तिकै बिहा भयो, मैले बिहा गर्ने निर्णय गरेँ, निर्णय गरेको 4 महिनापछि मेरो बिहा भयो, एउटी विधवा महिलाले 10 वर्षपछि पनि उसले बिहा गर्ने निर्णय गरी भने पुरुष भेट्छन् त, एकजना हरिवंशजीले 10 वर्ष अगाडिदेखि विधवा महिला बिहा गर्दा सबै महिलावादी दिदीबहिनीहरूले नि गाली गरे त, महिलावादीहरूले गाली गरेका छन्, मेरो एप फेसबुकमा आएका जम्मै गाली चाहिँ सबभन्दा धेरै महिलावादीहरूका छन्, ब्ल्याक एन्ड व्हाइट राखेको छु, कुनै दिन मैले किताब लेखेँ भने ती सबै आर्टिकलमा जस्ताको तस्तै छापिदिन्छु, मैले बिहा गर्दा वा मन्जु बिमेले पनि डिभोर्स गरेकी महिला 45 वर्ष कि डिभोर्स गरेकी महिलाले मसँग बिहा गर्नुभयो, कसैले मन्जु बिमेललाई तपाईँले 45 वर्षपछि किन एउटा विदुर मान्छेसँग 50 वर्षको मान्छे बिहा गर्नुभयो भने उहाँलाई आजसम्म कसैले सोधेन, मेरो विरुद्धमा कान्तिपुरहरूमा आर्टिकल लेख्ने दिदी बहिनीहरूले फोन गरेर धरावसी दाई किन बिहा गरेको हो भनेर कसैले सोधेन, मलाई नसोधी एकैचोटि गाली गरे उनीहरूले, मलाई पनि त प्रश्न गर्नुपर्छ, म पत्रकार हुँ, 2040 सालदेखि म निरन्तर पत्रकारिता गरेको, रेडियो पत्रकार हुँ, समाचार पत्रकार हुँ, पत्रकारिताको नम्स थाहा छ, खै त भनेपछि यो प्रश्नहरू तपाईँले सोध्नुभयो म अलि भावुक त भएँ होइन, तर यो कसैलाई दोष दिन्न, हजारौँ वर्षदेखि चलेको हाम्रो समाज अस्ति हेर्नुहोस् आजभन्दा 94 वर्ष अगाडिसम्म लोग्ने मर्दा श्रीमतीलाई हिँडाउँदै लगेर आगमन डढाउँथे होइन। अहिले अर्को फिल्म बन्दैछ मधेसमाथि मेरो कथामा, 6 महिनापछि रिलिज हुन्छ, अहिले पनि दहेज प्रथा छ र जिउँदै डढाइरहेछन् आमाहरूलाई दिदी बहिनीहरूलाई होइन। 65 सालमा छापिएको मेरो टुणाल उपन्यास कि आमा भन्ने पात्रले 45 वर्षपछि छोरीलाई आफूले पुनर्विवाह गरेर छोरीलाई चिठी लेखेकी छ, छोरी एक्लै बस्नु नहुने रहेछ नसकिने रहेछ, तिमी हुर्केकी छौ छोरी हो कुरो बुझ्छौ, मैले बिहा गरेँ भनेको छ क्या। 65 सालमै मैले लेखेको किताबमा कुनै पनि पुरुष वा स्त्रीले एकल जीवन बिताउनु हुँदैन किनभने मरेको मान्छे फर्किँदैन, बाँचुन्जेल प्रेम गर भनेर 68 सालमा 69 सालमा मैले बिहा गर्नुपर्छ भनेर पेस्की लेखेको होइन मैले त्यो किताब, परिस्थिति मलाई नै आयो त, हिँड्दै गरेको गाडी बिग्रियो, बसेको घर डढो, के गर्नुहुन्छ, जीवन त चल्नुपर्छ नि होइन। हामी सती प्रथाको मानसिकता दिमागमा बोकेर पुनर्विवाह गर्नु नि आलोचनाको विषय बनाउँछौँ, यत्र धेरै पढेका छौँ, यत्र धेरै बौद्धिक कुरा गर्छौँ, यत्र ठुला ठुला चाहिँ जो राष्ट्रिय अन्तर्राष्ट्रिय नारा बोकेर हिँड्छौँ, नारी हक पुरुष हक भनेर भन्छौँ, एउटा डिभोर्स गरेकी माइलाले फेरि बिहा गर्नुपर्छ, एउटी विधवाले फेरि बिहा गर्नुपर्छ भनेर हामी किन आवाज गर्दैनौँ, किन लेख्दैनौँ हामी। अहिले कृष्ण धनावासीले अहिले बिहा गरेपछि दिएको उत्तर होइन, यो उत्तर पहिला उनीहरूले टुणाल किताब पढ 65 सालको किताब, त्यहाँ नै के लेखेको छु मैले, म पहिलेदेखि नै कोही पनि मान्छे विदुर वा विधवा कसैले सिङ्गल बस्नु हुँदैन, लाइफ चाहिँ के हो भन्दा जीवन भनेको बाँच्नलाई हो के, यदि कसैलाई मरेर फेरि जन्मिन्छु भने विश्वास लाग्छ भने उहाँहरूलाई धन्यवाद, मलाई मरेर फेरि जन्मिनेमा विश्वास छैन, यही जन्म एकपल्ट जन्मियो एकपल्ट मर्ने हो, असल तरिकाले बाँचौँ राम्रो गरेर बाँचौँ, आफ्नो व्यक्तिगत जीवन अरूलाई हानि नपुर्याइकन बाँच्नै नपाउनु, मैले पुनर्विवाह गर्दा ककललाई हानि भयो, समाजमा के विकृति आयो, कृष्ण धरावासीलाई साँडे गोरु जस्तो कथा बनाएर हिँड्दा राम्रो हुन्थ्यो कि उसले एउटा पुनर्गृहस्थी गर्दा, खोइ मेरा छोराछोरीलाई मेरो परिवारलाई कसैलाई नराम्रो भएन, सबै छोराछोरीहरू सेटलमेन्ट भएका छन्, मेरो जति प्रपर्टी थियो सीताजीको नाममा मेरो नाममा नसारी सबै मैले मेरा छोराछोरीको नाममा धनीपर्जन निकाल्दै, कोही मसँग फ्रस्ट्रेट छैनन्, त्यो बिहा नगरी निकालिदिएको हुँ, भोलि बिहा गर्नेछु भनेर निकालिदिएको होइन, बिहा त पछि गरेँ, अहिले त म सुकुम्बासी, मलाई त अहिले मन्जुजीले पाल्नुहुन्छ, मेरो केही त छैन, मैले त्यति बेरसँग कमाएको सबै प्रपर्टी छोराछोरीलाई दिएको छु, उहाँले किन मलाई बिहा गरेर त जोसँग केही पनि प्रपर्टी छैन होइन। त्यसैले यो जीवन भन्ने चिज चाहिँ पर्सनल हुन्छ, व्यक्तिगत हुन्छन्, त्यसैले कसैको पनि व्यक्तिगत जीवन यदि उसको चरित्रले समाजले हानि पुर्याउँछ भने त्यो सबैले आवाज उठाउनुपर्छ, समाजले हानि छैन भने उसले आफ्नो पर्सनल लाइफ उसलाई के सजिलो हुन्छ त्यो गरेर जाँदैछ भने अरूले किन गीत गाउनु।
एक्लै बाँच्न चाहिँ गाह्रो छ है जिन्दगी,
हेर्नुहोस् अनमेरिड मान्छेहरू थुप्रै छन् उनीहरूले एक्लै बाँच्न जानेका छन्, म्यारिड भएपछि पुरुष वा स्त्री दुवैलाई सँगै बाँच्ने अभ्यास भएको हुन्छ लामो समयसम्म, अब एक्लै भएपछि त्यो ठुलो शोक हुन्छ, डिप्रेसनमा जान्छन् तिनीहरू। हेर्नुहोस् लोग्ने मान्छे र महिला दुवै विधवा र विधुरमा फरक के रहेछ मैले बुझेँ भने, पुरुष विधुर भयो भने उसँग 3 विकल्प छन्, एउटा डिप्रेसनमा जाने, एउटा पुनर्विवाह गर्ने, एउटा साधु जोगी भएर हिँड्ने। आजसम्म कुनै पनि विधवा महिला त्यति धेरै जोगी भएर हिँडेका छैनन् जति पुरुषहरू भएर हिँडेका छन् घर छोडेर। अब महिलालाई त के रहेछ भन्दा बुहारी हुन्छन्, छोरी हुन्छन्, नाति नातिना हुन्छन्, सँगै छेउमा नाति नातिना सुत्तेलान्, सेवा गर्लान्, बिमारी भए पनि टोयलेट बाथरुम सबै लान्छन्। पुरुषलाई त छोरो कहाँ हुन्छ हुन्छ, बुहारीले छोरीले हाम्रो लिङ्गीय हिसाबले पनि छोरी बुहारीलाई ती सबै सेवा गर्न उनीहरूलाई कठिन हुन्छ गाह्रो हुन्छ, एक्लै सुतेको छ र कठिन भयो भने पनि उसको कोठामा राति झन् आउनै मिल्दैन, लोग्ने मान्छेलाई त साढे गोरुको हिसाबले हेर्दो रहेछ नि त हाम्रो समाजले त, त्यो त बलात्कारी रहेछ नि त चौबिसै घन्टा लोग्ने मान्छे त, हाम्रो समाजले बनाएको त्यही होइन रहेछ त, त्यसले त हामी त देख्ने नै हुने रहेछ त, कसरी बाँचेको होला नि त यत्र छोरीचेलीहरू, यदि त्यस्तै हिसाबले लोग्ने मान्छे हुन्थ्यो भने बाँच्थ्यो होला नि त। काल्पनिक रूपमा पनि लोग्ने मान्छेको चरित्रलाई अपराधी साबित गर्न काल्पनिक कथा कविता बनाउने पनि ठुलो चलन छ अहिले। जति पेपरबाजीमा हामी रेप बलात्कारका कथाहरू पढ्छौँ ती जम्मै साँच्चै हुन् भने यो समाजमा यत्र महिलाहरू कसरी बाँचेका छन्, हामीले एक पक्ष भएर सोच्नु हुँदैन नि, गाह्रो छ नि। त्यसो भए क्या गर्ने त, के गर्ने त भन्दा उमेर मिल्दो कृष्ण धरावासीले 25 वर्ष केटी बिहे गरेको भाइ ठुलो प्रश्न हुन्छ, उसले चाहिँ 45 वर्षकी मान्छे बिहा गर्छ भने के प्रश्न हुन्छ, त्यहाँ अनमेल विवाह हो, त्यो अविवाहित पनि बिहा गरेको होइन, डिभोर्स गरेको एक्लै भकी महिला जोसँग आफ्नै छोरो पनि थियो 13 वर्षको होइन, त्यसको त खोइ त, त्यसको त समाज विश्लेषकहरूले ल कृष्ण धरावासी र हरिवंशकै बिहेमाथि एउटा सामाजिक के भन्छ समाज विश्लेषण गरेर हेरे पनि हुँदैन, सोधै पनि हुन्छ नि होइन, तर यो त क्वेसनै गरिँदैन, राख्नु नि हामीलाई ठुलो टेलिभिजन स्क्रिनको अगाडि राखेर सोध्नु नि यदि हाम्रो कुरा म्यासेजमा पोजिटिभ जान्छ भने।
जीवन बाँचिरहँदाखेरि अरूले आफूलाई हेर्ने दृष्टिकोणले पनि प्रभाव पार्दो रहेछ सर।
हेर्नुहोस् मानिस भनेको सामाजिक प्राणी हो, जङ्गलमा उहिलेका ऋषिमुनिहरू जङ्गलमा तप गर्न जान्थे, तैपनि उनीहरूले गुरुकुल स्थापना गर्थे र विद्यार्थीहरू भेला गर्थे, विद्यार्थीहरूकै भिडमा ती गुरुहरू तप गर्थे क्या, होइन सेवा लिन मात्र होइन, त्यो पशुसँग सङ्गत गर्न गाह्रो हुन्छ भने मान्छे नै खोजेका हुन् जङ्गलमा पनि, त मानिस त सामाजिक प्राणी हो नि, कमिलो जस्तै मौरी जस्तै एक्लै कसरी बस्न सक्छ, त समाजले राम्ररी हेरिदियोस् भन्ने सबैलाई लाग्छ होइन, त्यसो हुनाले हामीले सब हाम्रो समाजै हेर्नुहोस्, हाम्रो समाज टोटल्ली नेगेटिभ छ, हाम्रो समाज नेपाली समाज त्यो त कहाँ हुन्छ र बाटो सुरु हुन्छ क्या, तपाईँ एउटा कुरा भन्नुहोस् होइन, महावीरजीले एउटा कुरा भन्नुहुन्छ होइन, कहाँ हुन्छ त्यो त कहाँ हुन्छ र पहिला त्यहाँबाट सुरु हुन्छ, त्यो त कहाँ हुन्छ रलाई तपाईँले जिरोमा ल्याएर अनि हुन्छ पार्न कत्रो लामो बाटो हिँड्नुपर्छ भन्नु, त्यसले जिरोबाट भएको भए पनि हुनसक्छ बाट सुरु भएको भए त छिट्टै त्यसलाई हामी पोजिटिभ बनाउँथ्यौँ नि, हरेक कुरामा त्यो त कहाँ हुन्छ त्यसले किन गरौ, त्यो गर्नै मिल्दैन, बाटो नै सुरु हुन्छ हरेक कुरा, त्यस कारण हामी क्रिएटिभै छैनौँ, हेर्नुहोस् हामी क्रिएटिभ छैनौँ, अनि क्रिएटिभ नभएपछि हामीले त्यो समाजको दुःख लेख्छौँ, दुःख रुन्चै हुन्छ, धरावासी रुवावासी भन्छन् होइन, जुन किताब पढ्यो रुन मन लाग्छ भन्छन्, त्यो मैले जुन किताब लेख्छु त्यो रुन पर्ने किताब जुन लेख्छु त्यो किताबमा आएको कुरा त त्यही समाजको कुरा होइन, समाजले नै त्यस्तो समाज निर्माण गरेको छ कि जुन कुरा लेख्यो भने पढ्दै रहिहालिन्छ त, हेर्नु त समाजले कस्तो रुवाएको छ, समाजमा सब मान्छे एक्लै अर्कालाई रुवाएर मजा लिइरहेछन्, यहाँ लेखकले लेखेको पढेर रुन्छ, गायकले गाएको सुनेर रुन्छ, दण्ड दिनेले दण्ड दिएर लुन्छ, लुट्नेले लुटेर लुन्छ, रुवाउँछ, रुवाको रुवाई रुवाको रुवाई, हामीलाई रुन मजा लाग्छ होइन, मेरो साहित्य राम्रो भएको होइन, मैले कल्पना गरेको हो र, त्यही समाजका कुरा उठाएर ल्याउँदा रुइन्छ भने हाम्रो समाज कहाँ छ, समाज पोजिटिभ भएको भए त मैले पनि त हाँस्ने लेख्थेँ होला नि त, हाँस्ने लेख्न खोज्दा म हँसाउनै सक्दिनँ।
हुन्छ सर, हामी करिब अन्त अन्ततिर पनि आइसकेका छौँ, जीवन त हामी सबैलाई थाहा छ एउटा सत्य कुरो हो, ढिलो चाँडो हामी रहँदैनौँ यहाँ,
अनि
तपाईँले आफ्नै जीवनलाई त्यो तरिकाले हेर्दाखेरि भोलि तपाईँ नरहिरहँदाखेरि पनि अरूले मलाई कसरी सम्झिदेऊन् भन्ने तपाईँलाई लाग्छ?
होइन, एउटा कुरो के छ भने अब सम्झिनेहरू चाहिँ मान्छेहरूका चाहिँ विचार दृष्टिकोण धारणा विश्वासहरू फरक फरक हुन्छन्, अब त्यो फरक फरक विश्वासले गर्दाखेरि आफ्नो आफ्नो विश्वासले मान्छेले हेर्ने हुनाले मैले चाहेर हुँदैन, हेर्नुहोस् होइन, कसैले मलाई राजनीतिक आस्थाको हिसाबले हेर्ला, अहिले पनि हेरिरहेका हुन्छन्, एउटा आस्था त जसको पनि हुन्छ, कसैले मेरो चाहिँ अर्को पाराले हेर्लान् होइन, विभिन्न पाराले हेर्ने हुनाले उनीहरूको हेराइ आफ्नो आफ्नो, तर मेरो चाहना के हुन्छ भने मैले चाहिँ म चाहिँ मेरो तर्फबाट चाहिँ म यति धेरै इमान्दार हुन कोसिस गरौँ कि उनीहरूलाई मन नपर्न सक्छ त्यो कुरा, तर यो बैमान हो चाहिँ उनीहरूले नभनौँ क्या, यो लेखक बैमान हो चाहिँ उनीहरूले नभनौँ, उनीहरूलाई मन नपर्न सक्छ, उनको आस्था विश्वाससँग त्यो नमिल्न सक्छ, नमिले तापनि यो बैमान हो चाहिँ उनीहरूले नभनौँ।
हुन्छ सर, कार्यक्रमको अन्त्यमा आयौँ। तपाईँको जीवनको निकै महत्त्वपूर्ण कुराहरू हामी मार्फत बाँडिदिनु भयो, झन्डै 100 भन्दा बढी रेडियोहरूबाट सबै साथीहरूले सुनिरहनु भएको छ यतिखेर, तपाईँलाई धेरै धन्यवाद।
यहाँलाई पनि धन्यवाद। अब कति प्रश्नहरू जो कसैले सोधेका पनि थिएनन्, भन्न आवश्यक पनि थिएन होइन, तर तपाईँले प्रश्न गर्दा गर्दै मैले भनी पनि हालेँ कति कुरा, त्यसले मलाई फाइदा पनि गर्यो, म पनि खाली हुन पाएँ, श्रोताहरूले पनि सुन्नुभयो भने उहाँहरूलाई लाग्ने प्रतिक्रियाहरू पाइएला। तर यो सञ्चार माध्यम भनेको चाहिँ आजको हाम्रो के अरे वर्तमान जीवनको एक किसिमको प्राण नै हो क्या, हामीलाई बाँचेको खबर पुर्याउने नै यही चिज हो। यस्तो महत्त्वपूर्ण चिजमा तपाईँले मलाई यत्रो लामो समयसम्म आफ्ना विचार राख्ने मौका दिनुभयो, त्यसको लागि तपाईँ र यो थार रेडियोलाई धन्यवाद दिन्छु।
कार्यक्रम बहकिनी मनको आजको श्रृङ्खलामा साहित्यकार कृष्ण धराभाषीसँग मैले कुराकानी गरेँ। तपाईँहरूले सुन्नुभयो यो कुराकानी, तपाईँले युट्युबमा पनि यसै गरी बहकिनी मनको फेसबुकमा पनि सुन्न सक्नुहुन्छ। हामी राख्ने नै छौँ कार्यक्रम यो सकिएपछि, एकैछिनपछि नै राख्नेछौँ। धेरै पहिलेदेखि बहकिनी मनमा कुरा गर्न पाइदिए हुन्थ्यो भनेर मनमा खड्किरहेको एकजना व्यक्तिसँग, नेपाली साहित्य आकाशको निकै अग्लो व्यक्तिसँग कुराकानी गर्न पायौँ आज। त्यसैले पनि बहकिनी मन एकदम आज चाहिँ त्यो सोचेको कुरा पुरा भएको जस्तो महसुस भइरहेको छ कार्यक्रम प्रस्तुताको हिसाबले पनि। मलाई यतिन्जेल कार्यक्रम सँगै बस्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु। आजको श्रृङ्खलाबाट म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।